नमस्कार, कार्यक्रम सडक र सवारीमा तपाईँलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईँको साथमा छु मनोज केसी। कार्यक्रम सडक र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेसनबाट पनि हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिब्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। यहाँ हामी सधैँ सुरक्षित यात्राका लागि हामी आफैले अपनाउन सकिने विभिन्न सावधानी कुरा गर्छौँ। सर्वसाधारणले सडक र सवारीमा भोग्नु परेका समस्या र यसको समाधानका लागि गर्न सकिने प्रयासका कुरा गर्छौँ। साथै विभिन्न गाडीका पार्ट पुर्जा, गाडी र अन्य सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सडकमा बेला बेलामा प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि चर्चा गर्छौँ।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सडक र सवारीको आजको अङ्कमा मसँग छ ट्राफिक अपडेटका साथै सडक र सवारी सम्बन्धी केही गतिविधि र त्यस्तै आजको कार्यक्रममा काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरूको पछिल्लो अवस्था र व्यवस्थापनका विषयमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनालसँग गरिएको कुराकानी पनि छ।
निराश बनाउने काम राज्यबाट हुन्छ, त्यसले गर्दाखेरि अलिक व्यवस्थित बन्न सकेको छैन। त्यो नबन्दाखेरि समस्या अथवा असहजताकोलाई पर्छ त भन्दा यात्रुवर्गलाई पर्छ। भाडाको कुरा गर्नुहुन्छ भनेदेखि करिब करिब 6-7 वर्षपछि मात्रै ट्याक्सीको भाडा पुग्न साल समायोजन भएको। अब अहिले पेट्रोलियम पदार्थ बढेर कहाँ पुग्यो, त्यो ट्याक्सीको भाडा समायोजन छैन।
कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले सार्वजनिक यातायातका साधनहरूमा तपाईँलाई सबैभन्दा व्यवस्थित र छिटो छरितो कुन लाग्छ भनेर सोधेका छौँ। प्रतिक्रिया लेख्दै गर्नुहोला, कार्यक्रमको अर्को अङ्कमा हामी प्रसारण गर्छौँ। सिधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौँ। अब कार्यक्रम अघि बढाउँ ट्राफिक अपडेटबाट। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकास्थित गौशाला, गौरीघाट, पिङ्गलस्थान क्षेत्रमा सवारी साधन केही क्यूमा चलिरहेका छन्। आज साउन महिनाको पहिलो सोमबार भएकाले गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूको घुइँचो बढेका कारण उक्त स्थानमा सवारी साधनको केही क्यू रहेको छ। र यस्तै हनुमान ढोकास्थित सानो पशुपति र त्यसै गरी भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा पनि दर्शनार्थीको घुइँचो रहेकोले ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। त्यसै गरी गौशाला, जयबागेश्वरी, पिङ्गल स्थान, वनकाली क्षेत्र बाहेक उपत्यकाका अन्य स्थानको सवारी आवागमन भने सामान्य तवरले सञ्चालन भइरहेका छन्। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य तवरले नै सञ्चालन भइरहेका छन्। हिजो साउन 1 गते आइतबार काठमाडौँ उपत्यकाभित्र ट्राफिक प्रहरी महाशाखाको मातहतमा विभिन्न शीर्षकमा 1908 सवारी चालकहरूलाई कारवाही गरिएको छ, जसमा लेन अनुशासन पालना नगर्ने 76 जना, त्यसै गरी रातोबत्ती उल्लङ्घन गर्ने 73 जना, नम्बर प्लेटमा अनियमितता गर्ने 25 जना, जाँड रक्सी सेवन गरेर सवारी साधन चलाउने 132 जना र अन्य शीर्षकमा 1602 जनालाई कारवाही गरिएको हो। यसैबीच असार 31 गते शुक्रबार यता यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने 121 ट्याक्सी चालकहरू कारवाहीमा परेका छन्। ट्राफिक अपडेटपछि अब सडक र सवारी सम्बन्धी केही समाचार। भारतीय ऑयल कर्पोरेशन IOCले नेपाल ऑयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ। निगमले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रति लिटर 15 रुपियाँ 76 पैसा, त्यसै गरी डिजेल प्रति लिटर 16 रुपियाँ 56 पैसा घटेर आएको छ। नोक्सानी बढेकै कारण ऑयल निगमले भने हाल IOCलाई 31.20 करोड रुपियाँ तिर्न बाँकी छ। सो ऋण रकम तिर्न निगमले वाणिज्य ब्याङ्क र सरकारबाट करिब 10 अर्ब ऋण लिँदैछ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 आसपासमा झरेको छ र एक महिना अघि प्रति ब्यारेल $120 भन्दा माथि थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी सञ्जीव शर्मा दासका अनुसार काठमाडौँ उपत्यकामा भएका दुर्घटनामा ज्यान जाने मध्ये करिब 35% पैदल यात्री छन्। ट्राफिकको यो तथ्याङ्कले पनि उपत्यकामा पैदल यात्री उच्च जोखिममा रहेको देखाउँछ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 मात्रै 50 पैदल यात्रुको गाडीको ठक्करबाट ज्यान गएको थियो। यो आर्थिक वर्षमा मोटरसाइकल स्कुटरमा सवार 81, ट्रकमा सवार 5, त्यसै गरी साइकल यात्री 5, बसमा सवार 6 र कार जिपमा 6 गरी 153 ज्यान गएको थियो। आर्थिक वर्ष 2077-78 गाडीको ठक्करबाट मृत्यु हुने ज्यान जाने पैदल यात्रीको सङ्ख्या भने 51 पुगेको ट्राफिकको तथ्याङ्क छ। आर्थिक वर्ष 2078-79 वैशाखसम्म भने 30 पैदल यात्रीले ज्यान गुमाएका छन्। पैदल यात्रीहरूलाई ठक्कर दिएर हुने घटना प्राय बिहानी पख भएको देखिन्छ। एसपी दासका अनुसार बिहानी पख मर्निङ वाक लगायतमा निस्कदा जाडो याममा लाग्ने हुस्सु तीव्र गति र बिग्रिएको सडकका कारण दुर्घटना भएको देखिन्छ। कतिपय दुर्घटना भने पैदल यात्रीका कारण समेत निम्तिन्छ। हतारमा जथाभावी बाटो काट्दा फुटपाथ छाडेर मूल सडकबाटै हिँड्दा समेत दुर्घटना भएको देखिन्छ, जसकारण पैदल यात्री आफू समेत सचेत हुनुपर्ने उहाँको भनाइ छ। अब 150 सिसीसम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई थप कडाइ गर्दै 150 सिसी माथिका मोटरसाइकल आयातमा समेत प्रतिबन्ध लगाएको हो। मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ 14 गतिसम्मको लागि प्रतिबन्ध लगाएको छ। यसअघि वैशाख 14 गतिदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो। त्योभन्दा पहिले 250 सिसी माथिका मोटरसाइकल र स्कुटर आयातमा प्रतिबन्ध लगाइएकोमा अब 150 सिसी माथिका मोटरसाइकल र स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो। त्यसै गरी जीप, कार, भ्यान लगायतका सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई समेत निरन्तरता दिइएको छ। अटोमोबाइल व्यवसायीहरूले प्रतिबन्ध हट्ने आशा गरेका थिए, तर यसका लागि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विभिन्न सरकारवाला पक्षसँग यसका बारेमा माग पनि गर्दै आएका थिए। सवारी साधनका साथै अन्य विभिन्न वस्तुमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाबारे चर्चा गर्छौँ। भर्खरै मैले ट्राफिक अपडेटका साथै केही सडक र सवारी सम्बन्धी समाचार प्रस्तुत गरेँ। कार्यक्रममा अब केही बेरमा काठमाडौँ उपत्यकामा चल्ने सवारी सार्वजनिक यातायातका साधनहरूको पछिल्लो अवस्था र व्यवस्थापनका विषयमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनालसँग गरिएको कुराकानीको साथमा आउनेछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
तोलाको पाहाला दुई तोलाको झुम्का आइदिउला तिमलाई पटन बजारको
चान्छु नि हैन यो लाली जोबन माया छ मनमा लाखौं हजारको
तोलाको पाहाला दुई तोलाको झुम्का आइदिउला तिमलाई पटन बजारको
चान्छु नि
तोलाको पाहाला दुई तोलाको झुम्का आइदिउला तिमलाई पटन बजारको
मलाई बानी छैन ठेस पुर्याउने छु सबको भलाई
बिहानमा हिमल खुले झै डालीमा फूल फुले झै बिहानमा हिमल खुले झै डालीमा फूल फुले झै हासो तिम्रो तन्ते लहरको तोलाको पाहला दुई तोलाको झुम्का आइदेउला तिमलाई पटन बजारको
जान्छु नि हैन यो लाली जोवन माया छ मनमा लाखौं हजारको
मनको खर्पन भरी तिम्रे माया बोकी हिँड्छु सिरदेखि पाउसम्मै सुन चाँदीले छोपी दिन्छु
चोखो माया किन्न पाइँदैन सुन चाँदी मलाई चाहिँदैन चोखो माया किन्न पाइँदैन सुन चाँदी मलाई चाहिँदैन साथ भए पुग्छ हजुरको
तोलाको पाहला दुई तोलाको झुम्का आइदेउला तिमलाई पटन बजारको
जान्छु नि हैन यो लाली जोवन माया छ मनमा लाखौं हजारको लाउन त लाउँछन् सबले आँखा मनले खाएको माया गाछ भरि लाग्दैन रो बिना जरको
तोलाको पाहला तोलाको झुम्का आइदेउला तिमलाई पटन बजारको
Global NCAP rating. It's safest in the segment.
सीधा कुरा प्रश्न विचार
यो हो उज्यालो रेडियो नेटवर्क
काठमाडौँमा 90 मेगाहर्ज
सिधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको कार्यक्रम सडक र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ भर्खरै हामीले एउटा गीत सुनेका थियौँ एक तोलाको बाला डिपी खनालको शब्द रचना रहेको थियो यसमा भने सङ्गीत शङ्कर थापा स्माइलको र स्वर यसमा रहेको थियो भुवन थापा मगर र सीता पौडेलको कार्यक्रममा अब पालो काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरूको पछिल्लो अवस्था र व्यवस्थापनका विषयमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनालसँग गरिएको कुराकानीको हामीले उहाँलाई सोधेका थियौँ काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरू अहिले कतिको व्यवस्थित छन्
व्यवस्थित अब अलिकति पार्किङको समस्या अलिकति असहज बनाएको छ अब यो रिङ रोडभित्र विशेष गरेर रिङ रोडभित्र पार्किङ गर्ने स्थानहरूमा अलिकति समस्या छ नभए व्यवस्थित रूपमै सञ्चालन भएका छन्
विशेष गरी सार्वजनिक यातायातका साधनहरू चल्ने जति पनि रुटहरू छन् ती रुटहरूमा सडकको अवस्था अलिकति कमजोर भएको कारणले गर्दा अथवा भनौँ यात्रीहरूले चाहिँ शास्ति भोग्नु परिराखेको छ भन्ने खालको गुनासोहरू पनि आउँछन् नि गाडी पुराना परे
समस्या त छ अब सडकको समस्या छ सवारी साधन आवश्यक भन्दा सडकको क्षमता भन्दा बढी छन् त्यसले गर्दा जाम असाध्य जाम हुन्छ यात्रुहरूलाई जाम भइसकेपछि सवारी साधनमा चढेर गन्तव्य स्थानमा भनेको समयमा पुग्दैन भन्ने चिन्ता रहनु स्वाभाविकै हो सडकका खाल्टा खुल्टीहरू मर्मतका कार्यहरू कुनै प्रगति भएको छैन सडक निर्माणको काम र सवारी साधन आवश्यकभन्दा बढी उपत्यकामा सञ्चालन भएका चाहे निजी हुन् चाहे तपाईँको चाहिँ भाडाका सवारी साधन हुन्, मोटरसाइकल त अब त्यो भन्ने परेन, यति अत्याधिक रूपमा भएन। त्यसले गर्दा अहिले अझ मोटरसाइकल बढी भित्रिने काम यो पठाव र टुटल जस्ता कम्पनीहरूले गर्दा बाहिर उपत्यकामा बाहिर दर्ता रहेका पुराना पुराना सवारी साधन पनि काठमाडौँ ल्याउने, त्यसलाई टुटल र पठाउमा प्रयोग गर्ने गर्दा सवारी साधनको झन् चाप वृद्धि भएको छ। त्यो वृद्धिले गर्दा सञ्चालन हुने प्रक्रियामा चाहिँ असहजता हुनु स्वाभाविक बनेको छ। यसलाई समयमै राज्यले नसोच्ने भने पठाउ र टुटललाई सही नियन्त्रणमा नलिने र सवारी साधनको दर्तामा रोडको अवस्था, यात्रुको आवश्यकता, यसको अध्ययन गरेर एउटा अलि लङ लास्टिङ हुने दृष्टिकोण सरकारले ल्याउन नसक्ने हो भने यो भयभीत भएर जान्छ, उपत्यकाको अवस्था अत्यन्तै नाजुक बन्छ।
पछिल्लो समय इन्धनको चरम अभाव पनि हामीले भोगिराखेका छौँ, चरम महँगी भोगिराखेका छौँ, र यो इन्धनको कारणले गर्दाखेरि सार्वजनिक यातायातका साधनहरूलाई कतिको सहज छ या शास्ति खेप्नु परिराखेको छ,
समस्यामा, पीडामा, नोक्सानमा व्यवसायहरू ठुलो तनावमा भड्किरहनु परेको छ। अन्तर्प्रदेशीय भाडाको सन्दर्भमा चाहिँ एक प्रदेशबाट अर्को प्रदेश हुँदै जाने सञ्चालन हुने भाडाको सन्दर्भमा केन्द्रीय सरकारले सङ्घीय सरकारले हेर्ने हुँदा हाम्रो ठुलो पहल, ठुलो यो अब दौडधुप गरेर एउटा स्वचालित भाडा चाहिँ सञ्चालन गर्न हामी सफल भयौँ। प्रदेश स्तरीय भाडामा प्रदेशमा खासै कुनै प्रदेश भने सक्रियतापूर्वक काम नहुने, अब त्यो एउटा नामको रूपमा मात्रै प्रदेश रहने, खासै आम नागरिक र पेसा व्यवसाय गर्नेसँग जोडिएका विषयवस्तुहरू गम्भीर नहुने प्रदेश, त्यसले गर्दाखेरि ठुलो मार परेको छ। अहिले पनि तपाईँको 29 रुपियाँ पर लिटर, 29 रुपियाँ भन्दा बढी चाहिँ पेट्रोलियम पदार्थ को चाहिँ वृद्धि भएको प्रभाव हामीले बिर्नु परेको छ। 29 रुपियाँ भन्दा बढी भइसकेको वृद्धि भएको भाडा समाजन हुन सकेको छैन। आज भोलि भने हिजो पनि हाम्रो प्रदेशको कुरा भएको थियो, शुक्रबार बिहिबार पनि कुरा भएको थियो, पटक पटक कुरा गरिराखेका छौँ। प्रदेशले यसलाई निर्णयमा लग्न सकेको छैन, प्रदेशलाई पनि स्वचालित रूपमा भाडा समाजन गर्नको लागि हामी पटक पटक अनुरोध गरेका छौँ, छलफल भएको छ, कार्यान्वयनतर्फ अत्यन्तै सुस्त रूपमा देखिएको छ। त्यसले गर्दा अब यो पेट्रोलियम पदार्थ सबैभन्दा बढी प्रभाव पार्ने तत्त्व हो सवारी साधनको लागि, हिजो तत्कालै राखेर दिनभरि हिँड्दाखेरि बेलुकामा तपाईँको अहिले 29 रुपियाँ फरक हुँदाखेरि 1000-1500 रुपियाँ दैनिक फरक पर्छ, त्यो भनेको महिनाको 30-45-40 हजार रुपियाँ फरक पर्छ। त्यस्तो कठिन अवस्था छ, त्यति नोक्सान बिहोर्नु परेको छ, राज्य गम्भीर छैन, प्रदेश सरकार नामको मात्रै रूपमा रहेको छ, यसले गर्दा पेट्रोलियम पदार्थको वृद्धिले अत्याधिक मार परेको छ व्यवसायहरूलाई, गाडी सञ्चालनै गर्न नसक्ने अवस्था पुगेको छ प्रदेश स्तरमा, हरेक प्रदेशमा त्यही अवस्था छ।
तर ऐल निगमले चाहिँ अब भारतबाट आउने पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि यहाँ नेपालको बजारमा चाहिँ नघटाउने भनेर जुन खालको सन्देश दिएको छ, यसलाई चाहिँ कसरी लिनुभएको छ?
यो अब चाहिँ तपाईँको हिजो भर्खरै यो सन्देश छ, हामीले करिबै हिजो बिहानसम्म अब पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारको आधारमा नेपालमा रेट तय गरिने गर्थ्यो, घट्दा घट्ने बढ्दा बढ्ने यो स्वचालित रूपमा गरिएको थियो। अहिले अन्तर्राष्ट्रिय बजारमा ठुलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य घट्दाखेरि पनि नेपालमा नेपाल आयल निगमले घटाउन नसक्ने जस्तो एउटा साङ्केतिक रूपको चाहिँ सन्देश आएको छ। यसले चाहिँ राम्रो गर्दैन, किनभने बढाइहाल्ने अनि घट्दा नघटाउने हो भनेदेखि त यो त अत्यन्तै लाजमर्दो, अटेरी, नलायक कुरा भयो। जहिले पनि बढ्दा यो स्वचालित भन्दा बढाइहाल्ने अनि घट्दाखेरि फेरि हामीलाई घाटा छ, ठुलो घाटा परेको हुनाले हामीले चाहिँ अहिले घटाउन सक्दैनौँ भन्ने विषय यसरी आउनु यो राम्रो होइन। मलाई जहाँसम्म लाग्छ केही न केही परिवर्तन हुन्छ, भाडालाई प्रभाव पर्ने हुनाले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ। अहिले त अन्तर्राष्ट्रिय चाहिँ बजार मूल्यको आधारमा घटाउने हो, नेपालले कुनै सब्सिडी थप दिने कुरा त होइन, घाटाको कुरा त अब सबै कर राजस्व लिएर त्यो पनि राज्यभित्रै आउने कुरा हो, घाटा पनि राज्यले बिहोर्ने हो, त्यसभित्र आएको राजस्व करहरू पनि राज्यले मुनाफाको रूपमा लिएको छ, त्यो भन्दा यसलाई घाटा हुन्छ भनेर भन्नु हुँदैन। पेट्रोलियम पदार्थ जसरी आएको छ त्यसरी घट्ने प्रवृत्ति रह्यो भनेदेखि भोलिका दिनहरूलाई पनि फेरि यसले सहज बनाउँछ आयल निगमलाई, भोलिका दिनहरू बढ्दाखेरि बढ्यो हिजो घट्दा घटाएको थियो नि भन्ने हुन्छ, अहिले घट्दा नघटाउने, भोलि फेरि बढ्दाखेरि हाम्रो स्वचालित रेट भन्ने यो प्रवृत्ति अत्यन्तै नजायज छ।
यहाँहरूले रेकर्ड राख्नु भएको होला, केही समय अगाडि ऐल निगमले नै कोटा सिस्टममा लैजान्छौँ हामी इन्धनलाई, सानो गाडीलाई 5 लिटर र ठुलो गाडीलाई 20 लिटर भनेर कोटा सिस्टममा लैजान्छौँ भनेर भनेको थियो र यो यहाँहरूले यो प्रयोगमा आयो या आएन, कस्तो पाउनु भएको छ?
प्रयोगमा आएन, बाहिर कुरा आयो तर प्रयोगमा आएन।
प्रयोगमा यदि आइदिएको भए चाहिँ कस्तो हुन्थ्यो यहाँहरूको यातायात सेवा सञ्चालन गर्नको लागि?
त्यसले त असर गर्थ्यो प्रयोगमा आएको भए। मूल कुरा त्यसरी दिने कुरा पनि त्यति व्यवहारिक हुँदैन, कुन पेट्रोल पम्पले कति सानालाई कतिको दिने, कतिलाई कतिको दर दिने, कति लिटर दिने भन्ने कुराहरू, यो त्यो एउटा मेकानिजम चाहिँ बनेको पनि छैन, त्यसले सहज रूपमा त्यो व्यवहारमा लागू पनि हुँदैन। बरु पेट्रोल पदार्थ जति भित्रियो त्यति हाम्रो देशलाई नोक्सान छ, त्यो कुरा ध्रुव सत्य कुरा हो होइन। त्यसो भएपछि हामीले निजी सवारी साधनहरूलाई बरु आलो पालो गर्ने अथवा जोर बिजोर गर्ने गऱ्यौँ भने ठुलो सङ्ख्यामा चाहिँ पेट्रोलियम पदार्थ चाहिँ बचत हुन्छ। यो त जति सवारी साधन सञ्चालन भयो जति तेल भित्रियो त्यति नै नोक्सान छ पर दिन पर सेकेन्ड पर आओ। त्यसको एउटा नियन्त्रण भनेको बरु सरकारी सवारी साधनहरू व्यवहारमै मन्त्रीहरूले सांसदहरूले सचिवहरूले व्यवहारमा चट्ट चाहिँ जोर बिजोरको लागू गर्ने, आफू चाहिँ आफ्नो सवारी साधन नपर्दाखेरि सामान्य अरू सवारी साधनमा सार्वजनिक सवारी साधनमा चढेर अफिस जाने, त्यो देखाउने एउटा उदाहरण देखाउने चाहिँ हिम्मत हुनु पऱ्यो सरकारका चाहिँ मानिसहरूमा, उच्च पदस्थ कर्मचारीहरूमा पनि, राजनीतिक नेताहरूमा, सरकारका मन्त्रीमण्डलहरूमा। त्यस्तो भइदिने भने बढो चाहिँ सबै कुरामा सुधार गर्नुपर्छ है, नेताहरूले उच्च पदस्थ कर्मचारीहरूले यो सार्वजनिक सवारी साधन पनि चढेर आफ्नो पालोमा दुर्बिजुले गर्दा आफ्नो सवारी साधन सञ्चालन हुन नपाउँदा यो गरे भन्ने भन्दाले अरू अरू कुरालाई अरू अरू विषयहरूलाई पनि धेरै चाहिँ आम नागरिकको सामु चाहिँ राम्रो व्यवहार देखाउँछ। उनीहरू त्यो गर्न चाहँदैनन्, दुर्बिजुर गर्ने बित्तिकै त अब सरकारी सवारी साधनमा अब आफ्नै गाडी चढ्न पाउँदैन आफू एक दिन, अनि किन त्यो गर्ने भन्ने खालको स्वभावले गर्दा त्यो प्रक्रिया अगाडि बढ्न सकेन। त्यो भयो भने धेरै खबर हुन्थ्यो र अहिले भन्दाखेरि 5-7 वर्ष पहिले नै नेपालमा विद्युतीय सवारी साधन सञ्चालन गर्नको लागि हरेक प्रकारका सेवा सुविधाहरू दिने, नेपालमा विद्युत दिन प्रतिदिन वृद्धि छ, उत्पादन वृद्धि छ, पेट्रोलियम पदार्थ बाहिरबाट आउने दिन प्रतिदिन मूल्य वृद्धि छ, त्यसले गर्दा हाम्रै स्रोतबाट सञ्चालन हुने एक मात्रै विद्युतीय सवारी साधन देखिन्छ। त्यसको लागि निजी कारहरू भयो, अब साना सवारी साधनहरू, ट्याक्सीहरू, माइक्रोहरू, जो क्षमताले कम क्षमताको ब्याट्री चल्न सक्ने सवारी साधनलाई विद्युतीय रूपमा प्रयोग गर्न दिएको भए अथवा ल्याइदिएको भए त्यसले धेरै नोक्सानलाई कम गर्थ्यो। अब बजेट भाषणमा त आउँछ प्रत्येक वर्ष 4-5 वर्षदेखि भइराखेको छ विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भन्ने एउटा आम नागरिकको लागि देखाउनुको लागि एउटा खोकुरो चाहिँ लाइन त भाषणमा आउँछ बजेट भाषणमा, जसलाई के सुविधा दिने, के सुविधा दिएदेखि त्यो चाहिँ लागू हुनसक्छ, यसलाई कसरी लागू गराउने भन्नेतर्फ कुनै ध्यान पुगेको हुँदैन। र अझै पनि अहिले सरकारले मोटामोटी विद्युतीय सवारी साधन सञ्चालन गर्ने र ऊर्जाबाट ट्रान्समिटरको व्यवस्थापन गर्ने, चार्जिङ मिसिनको व्यवस्थापन गर्ने सामान्यत रूपमा चाहिँ अलिकति प्रयास गरेको छ, यसलाई तीव्र रूपमा लैजानुपर्छ। यो पेट्रोलियम पदार्थको समस्या भनेको त यति दिनमा हुन्छ, एक दिनपछि यो समस्या समाधान हुन्छ भन्ने कुरै रहेन, दिन प्रतिदिन वृद्धि भएर गइराख्ने चिज हो पेट्रोलियम पदार्थ, र आफ्नो देशमा उत्पादन नगरेको चिज हो त्यो। त अहिले अहिले पनि राम्रोसँग स्पिडले विद्युतीय सवारी साधनलाई त्यसका पूर्वाधारहरू तयार गर्ने अनि विद्युतीय सवारी साधनहरू बित्याउने भयो भनेदेखि फेरि यो चाहिँ धेरै हदसम्म चाहिँ कन्ट्रोलमा आउँछ र सरकारको मुनाफा चाहिँ के अरे ऋण चाहिँ नोक्सानी बिहोर्ने अवस्था रहँदैन, नत्र यो अवस्था रहिरहन्छ। सरकारले यसलाई अलिकति गम्भीरतापूर्वक व्यवहारमा लागू हुने कुनै भाषणमा निर्देशनमा नभएर व्यवहारमा लागू गर्नको लागि के प्रक्रियाहरू अपनाएदेखि र के यसका पूर्वाधारहरू कहाँ कहाँ कसरी तयार गर्ने पूर्वाधारहरू भन्ने सरकारले समयमा बुझ्यो भने मात्रै यो समस्या समाधान हुनतर्फ लाग्छ। यसको दीर्घकालीन अरू चाहिँ कुनै पनि उपाय देखिँदैन।
सार्वजनिक यातायातका साधनहरूलाई पनि विद्युतीय रूपमा रूपान्तरण गर्ने अथवा भनौँ ती पुराना गाडीहरूलाई विद्युतीय रूपमा लैजाने अथवा नयाँ गाडी ल्याउँदा पनि विद्युतीय गाडी चाहिँ बसको रूपमा हुन्छ अथवा के हुन्छ त्यो ल्याएर चलाउने जुन एउटा प्रक्रियाको लागि सबैले चाहिँ अनुरोध गरिएको आधारमा पछिल्लो समय साझा यातायातले 3 गाडी चाहिँ यो काठमाडौँ चक्रपथभित्र चलाइ नै राखेको छ, यसलाई चाहिँ कसरी लिनुहुन्छ?
विद्युतीय सवारी साधन सञ्चालनको अत्यन्तै राम्रो हो। तर के छ भन्दा साझाले हामीले विगत हेरौँ, साझाले अथवा आफ्नो लगानी आफै लगानीकर्ताले रेखदेख नगर्दासम्म त्यो पेसा कुनै पनि हालतमा त्यो सफल हुँदैन। हिजो पनि जापानबाट ल्याइएका त्यस्ता राम्रा जापानिज गाडीहरू ट्रली बसहरू हेर्नुहोस् त हालत टाट उल्टेर त्यहाँका कर्मचारीले तलब खान नपाएर तपाईँ कुल्चोको जमिन बिक्री गरेर तलब खानु पर्यो भने साझालाई दिएर के खान गएको भनेर यो चाहिँ सेतो हात्ती पाल्न राज्यले सक्दैन, यो ठुलो नोक्सान गराउँछ यसले राज्यलाई। साझा सवारी साधनले कति मुनाफा गर्यो त, कति सवारी साधनमा लगानी गर्यो, उसको म्यानेजमेन्ट कस्तो छ, कति खर्च छ, कति आम्दानी छ, त्यो वार्षिक रूपमा चाहिँ बाहिर ल्याउनु पर्दैन। त्यहाँ घाटा भएको छ, त्यहाँ दिएको दिइन्छ करोडौँ अरबौँ रुपियाँ चाहिँ साझालाई दिएर कसँग प्रतिस्पर्धा? यहाँ के हो, नेपालमा चाहिँ प्राइभेट सेक्टर भारतले अमेरिकाले चिन्ने चलाएको छ र यी नेपाली नागरिकले बस चलाएका छन्, यिनलाई कसरी व्यवस्थित गराउने भन्नेतर्फ ध्यान छैन सरकारको। साझा चलाएर ठुलो नोक्सानी बिहोर्न त्यस्तो रिस्क लिन सरकार तयार छ? बरु त्यो सुविधा अरू निजी कम्पनीहरूलाई दिने, ल यति सवारी साधन हामी दिन्छौँ तपाईँहरूले प्रति महिना प्रति किलोमिटर भाडा कसरी दिन सक्नुहुन्छ, कसले जिम्मा लिन सक्नुहुन्छ, कसले म्यानेजमेन्ट हेर्नुहुन्छ भनेर कुनै कम्पनीले आह्वान गरेर दिनु राम्रो कुरा हुन्छ। साझालाई दियो, जति नोक्सान भयो नि साझा हो भन्ने थाहा छँदैछ, जति नोक्सान दियो बिहोर्नु पऱ्यो भने राज्यले दिने। त्यो त यो कुनै नगरपालिकाले होस् साझाले होस् यो व्यापार गर्ने कुरा उपयुक्त हुँदैन। व्यापार भनेको त जसको लगानी छ त्यसरी गऱ्यो भने मात्रै त्यो व्यापार जेन तेन सफल हुन्छ। लगानी एउटाको व्यापार गर्ने अर्को भयो भनेदेखि लगानी कहिले सुरक्षित हुँदैन। त्यो भएर नगरपालिकाहरू साझाहरू यसले सवारी साधन ल्याएर सञ्चालन गरेर राज्यलाई डुबाउने भन्दा अर्को कुरा केही पनि हुँदैन। नागरिक त 3 सवारी साधन आएर त 30-30 आएर कुनै फरक परेन, नागरिकसँग त हजारौँ सवारी साधन सञ्चालन हुने छन्, चढिरहेका छन्। साझाकै कोही 30-40 सवारी साधनले कुनै यहाँ राहत दिएको त छैन, अरू सवारी साधन चढिरहेका छन्। बरु सार्वजनिक सवारी साधनलाई कसरी जनमैत्री बनाउने, कसरी यात्रुलाई सहज रूपमा उपभोग गर्न सकिन्छ, प्रयोग गर्न सकिन्छ भन्नेतर्फ हामी लाग्नुपर्छ। तर राज्यले व्यापार गर्ने काम गरेर त्यसबाट उपलब्धि हुँदैन, त्यो डुबाउने मात्रै काम हो।
अब यहाँहरूको प्रत्यक्ष सरोकार रहने व्यक्तिहरू भनेको सर्वसाधारण नागरिकहरू नै हुनुहुन्छ, जसले चाहिँ सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुन्छ र अधिकांशले ठुला गाडीमा यात्रा गर्नुहुन्छ, केहीले चाहिँ ट्याक्सी लगायतको साना गाडीहरूमा यात्रा गर्नुहुन्छ। प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ उहाँहरूको जुन सार्वजनिक सवारी साधनप्रति?
अस्ति व्यवस्थित हुन सकेको छैन, हाम्रो पनि कमी कमजोरीहरू छन्। यसमा मुख्य गरेर अलि निराशजनक बनाउने यो व्यवसायहरूलाई त्यहाँ रहने मजदुरहरूलाई निराश बनाउने काम राज्यबाट हुन्छ, त्यसले गर्दाखेरि यो पेसा अलिक व्यवस्थित बन्न सकेको छैन। त्यो नबन्दाखेरि त्यो समस्या अथवा असहजता कसलाई पर्छ त भन्दा यात्रुवर्गलाई पर्छ। भाडाको कुरा गर्नुहुन्छ भनेदेखि करिब करिब 6-7 मात्रै ट्याक्सीको भाडा पुग्नु साल समायोजन भएको, अब अहिले पेट्रोलियम पदार्थ बढेर कहाँ पुग्यो त्यो ट्याक्सीको भाडा समायोजन छैन। अनि तपाईँको चाहिँ ट्याक्सीको मिटरको कुरा गर्ने हो भने 12,000 ट्याक्सी भइसके, त्यो मिटर चाहिँ रिड गराउने त्यसलाई चाहिँ उसमा सिस्टममा ल्याउनुको लागि जम्मा 2 मेसिन राखेको छ राज्यले, कति निरहिता छ हेर्नुहोस्, राज्यको निरहिपना। 10-12 ट्याक्सी छन्, त्यसलाई मिटर सिल गर्नको लागि भाडा समायोजन गरेर त्यसमा मिटरमा लैजानुको लागि 1 लाग्छ हेर्नुहोस्। एउटा पटक एकपटक भाडा चाहिँ समायोजन गर्नु पर्यो, 1 लाग्छ, यस्तो लाजमर्दो अवस्था छ। त्यस्तोमा निजी कम्पनी खोज्दैन, ल निजी कम्पनी गर्न पाउने भनेर फटाफट चाहिँ 10-15-20 चाहिँ आह्वान गरेर दिने भनेदेखि त कमसे कम 1 महिनाभित्रमा त पालो आयो भनेदेखि अर्को समायोजन हुँदाखेरि ठिकै हुन्थ्यो। 3 समायोजन हुने बेला भइसक्यो, पहिलोपटक चाहिँ भाडा समायोजन हुन सकेको छैन, ट्याक्सीमा त्यस्तो अवस्था छ। अब ट्याक्सीमा पार्किङको झनै कठिन छ, अब मिनी बस बसहरू माइक्रो बसहरूमा पनि ठुलै समस्याहरू छन्, विशेष गरेर चाहिँ सडकको अवस्था, अस्वच्छ प्रतिस्पर्धा, अनि तपाईँको चाहिँ सवारी साधन आयातको चाहिँ अनियमितता र भद्रगोल दर्ताको प्रक्रिया, यी सबै कुराहरूले गर्दा जनतालाई भने जस्तो सेवा दिन आफ्नो पेसाबाट आफू चाहिँ सुरक्षित नभएर निराश हुनु परेपछि त्यो भने जस्तो सेवा दिन पनि सकिएको छैन. यस्ता पनि केही कमी कमजोरी हामीले सुधार गर्नुपर्छ. र राज्यले पनि आफूले गर्ने काम कर्तव्य एउटा कागजी रूपमा औपचारिकतामा नभएर व्यवहारमा लागू हुने गरेर ठोस नीति निर्माण गरेर व्यवहारमा ल्याउन सक्नुपर्छ.
हस्, यहाँको यो समय अनि यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद.
हस्, धन्यवाद. यहाँलाई पनि सबै कुराहरू राख्ने जुन अवसर दिनुभयो, यहाँ यहाँको मिडियाप्रति हार्दिक धन्यवाद दिन चाहन्छु.
उहाँ हुनुहुन्थ्यो सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनाल. काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरूको पछिल्लो अवस्था र व्यवस्थापनका विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. हामीले उहाँलाई सोधेका थियौँ काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरू अहिले कतिको व्यवस्थित छन्. अब केही बेरमा उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले तपाईँलाई सोधेको प्रश्न, काठमाडौँ उपत्यकाका ट्राफिक लाइटहरू किन चुस्त दुरुस्त रहन नसकेका होलान्, यो प्रश्नमा आएका तपाईँको प्रतिक्रिया लिएर आउनेछु. उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
Tiago with 4-star global NCAP rating. It's safest in the segment.
तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज.
सिधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारी. हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ. अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटौँ. उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले तपाईँलाई सोधेका थियौँ काठमाडौँ उपत्यकाका ट्राफिक लाइटहरू किन चुस्त दुरुस्त रहन नसकेका होलान्. यसमा आएका केही प्रतिक्रियाहरू यस्ता रहेका छन्. गम्भीर दुवाडी लेख्नुहुन्छ, सर्वप्रथम देश र जनता बुझ्ने सक्कली सरकार नहुनु, उज्यालोभन्दा अँध्यारो नै मन पराउने सरकार हुनु, वफादार र नेतृत्वदायी भूमिका निभाउन सक्ने योग्य व्यक्तिलाई पाखा लगाइनु, गुणस्तरहीन सामान जडान गर्नु, रेखदेख मर्मत सम्भार र संरक्षणमा ध्यान नदिएर हो भन्ने लाग्यो भन्नुहुन्छ. त्यसै गरी मोती डोटेल लेख्नुहुन्छ, पहिलो कुरा त कमिसनको खेलमा गुणस्तरहीन लाइटहरू जडान गरिनु, असल नेतृत्व र इमान्दार कर्मचारीको अभाव र प्रभावकारी नियमन नहुनु यस्तो धेरै कारणले हो भन्नुहुन्छ. विमल कोइराला लेख्नुहुन्छ, प्रभावकारी नियमन नहुनु, मर्मत सम्भारको कमी, नागरिक कतिलाई त लाइटबारे थाहा नै नहुनु, सार्वजनिक सम्पत्तिको दुरुपयोग आदि जस्ता कारणले भन्नुहुन्छ. सुरेश खतिवडा लेख्नुहुन्छ, अङ्ग्रेजीमा लेख्नु भएको छ उहाँले, बिकज इट्स ट्राफिक लाइट भन्नुहुन्छ, ट्राफिक लाइट हो त्यसैले चाहिँ नि चुस्त दुरुस्त छैन भन्न खोज्नुभयो उहाँले. त्यसै गरी मदन भण्डारी लेख्नुहुन्छ, सम्बन्धित निकायले चासो नदिनाले भन्नुहुन्छ. त्यसै गरी प्रकाश गेवाली लेख्नुहुन्छ, चुस्त दुरुस्त रहे त नयाँ खरिद गरी चलखेल गर्न पाइँदैन नि. त्यसै गरी कुमार मगर थापा लेख्नुहुन्छ, राजधानी भएकोले हो नि भन्नुहुन्छ. माधव अधिकारी लेख्नुहुन्छ, असल नेतृत्व र इमान्दार कर्मचारीको अभावले भन्नुहुन्छ. गोविन्द बिडारी लेख्नुहुन्छ, अर्काले हालिदिएको अनि सोच पनि अर्काको हो भन्ने भएर वास्ता नगरेको जस्तो लाग्छ. जबसम्म सार्वजनिक सम्पत्ति मेरै हो र हाम्रै हो भन्ने चेतना सम्पूर्ण नेपालीमा आउँदैन तबसम्म यस्तै हो. असल नेतृत्व र इमान्दार कर्मचारीको अभाव पनि अर्को कारण हो भन्नुहुन्छ. शाहीजी लेख्नुहुन्छ, के भयो र काठमाडौँमा भन्नुहुन्छ. हुन त धेरै अस्तव्यस्तता छ र पनि उहाँले यो व्यङ्ग्य गर्न खोज्नु भएको हो, उहाँले बुझेरै पनि यस्तो लेख्नु भएको हुनसक्छ. समग्रमा यो नेतृत्व राम्रो भएन भन्नुभन्दा पनि नियमन राम्रो भएन र मर्मत सम्भार समयमा नहुँदाखेरि कतिपय सामानहरू त्यत्तिकै जडान गर्नु मात्रै हुन्छ, त्यसको खासै काम देखिँदैन, यस्ता खालका प्रतिक्रियाहरू आएका थिए. भर्खरै मैले उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा सोधिएको प्रश्न, काठमाडौँ उपत्यकाका ट्राफिक लाइटहरू किन चुस्त दुरुस्त रहन नसकेका होलान्, यो प्रश्नमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटे. अब आजको प्रश्न, सार्वजनिक यातायातका साधनहरूमा तपाईँलाई सबैभन्दा व्यवस्थित र छिटो छरितो कुन लाग्छ. सार्वजनिक यातायातका साधनहरूमा तपाईँलाई सबैभन्दा व्यवस्थित र छिटो छरितो कुन लाग्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा प्रसारण गर्नेछौँ। कार्यक्रममा अब भने पालो सवारी साहित्यको। यस खण्डमा हामी कुनै पनि गाडीमा भएका लेख रचना तपाईँलाई सुनाउँछौँ। आज यहाँ मसँग बागमती प्रदेश 03001-02071 नम्बरको एउटा मालवाहक ट्रकको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, राम्रै कुराहरू लेखिएको छ। खुसीलाई किन्न र मान्छेलाई चिन्न सकिने भए, खुसीलाई किन्न र मान्छेलाई चिन्न सकिने भए सायद स्वार्थी दुनियाँमा कोही पनि दुखी हुने थिएनन् होला। तपाईँले पनि यस्तै कुनै गाडीको पछाडि लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाडीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सडक र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौँ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको कार्यक्रम सडक र सवारीको अन्त्यमा आइसकेका छौँ। आजलाई कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी बिदा हुन्छौँ। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौँ, सुरक्षित रहौँ र स्वस्थ रहौँ। नमस्कार, शुभ दिन।
सलाला बग्ने हिमाली खोला हिउँमा खेल्ने हिउँझैको रूपकी खानी तिमी नै हो कि यो मन की रानी माथि माली पाखामा
सोसो
माथि माथि माली पाखामा तिमी हौ कि गुरास फुले फुलको जोहन देखेर हो कि यो मन भुले सराला बने हिमाली खोला हिउँ माखे हिउँ झै गोरी पुर्ने को
चन्द्रमा
चियो गर्छ पुर्ने को चन्द्रमा तारा मण्डल चदुवा टागे रूप फेरी बादल औला आकाश रुकेर आकाश रुकेर सराला बने हिमाली खोला हिउँमा खेल्ने हिउँझै गोरी मन किरा